पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ बासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् बासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनुभएको छ कथाकार तथा गजलकार मनु ब्राजाकी। विक्रम सम्बत 1999 साउन 19 गते औरही महोत्तरीमा जन्मनु भएका मनु ब्राजाकीले जनकपुर पत्रिकामा सन् 1962 कथा प्रकाशित गरेर साहित्यिक यात्रा थाल्नु भएको थियो भने त्यसपछि उहाँका थुप्रै कथाहरू तथा गजलहरू प्रकाशित भइसकेका छन्। उहाँका प्रकाशित कृतिहरू मध्ये सन् 1981 अवमूल्यन, सन् 1986 आशाको फलहरू लगायत तिमी स्वास्नी र म, भविष्य यात्रा, गजल गंगा, काँडाका फूलहरू जस्ता कृतिहरू हुन्। साझा पुरस्कार, मैनाली पुरस्कार तथा पाण्डुलिपि पुरस्कारबाट पुरस्कृत मनु ब्राजाकीको खास नाम चेतमान सिंह भण्डारी हो। हाल अमेरिकी भ्रमणको क्रममा कोलोराडो राज्यमा रहनुभएका गजलकार मनु ब्राजाकीसँग हामीले वाशिङटन डीसीबाट टेलिफोन मार्फत केही खसखस राख्ने जमर्को गर्दैछौ। त आउनुहोस् उहाँलाई स्वागत गरौं। गजलकार तथा कथाकार मनु ब्राजाकीज्यू, यहाँलाई खसखस.com मा ढिला भए पनि शुभ दीपावली भन्दै हार्दिक स्वागत गर्न चाहन्छौ।
धन्यवाद।
अमेरिकी भ्रमणमा हुनुहुन्छ, के विशेष कारण के होला?
विशेष कारण त अब केही होइन, पारिवारिक कारण नै हो र यहाँ ज्वाइँ छोरीहरू यहीँ हुनुहुन्छ अमेरिकामा।
हजुर।
अमेरिका कोलोराडो डेनभरमा र उहाँहरूकै आग्रह बमोजिम म आएको हुँ। अब यसलाई भेटघाटकै क्रम भन्नुपर्दा अब यसो पैसा कमाउन अथवा नाम कमाउन आएको त होइन।
हजुर।
किनभने कि अब यो वृद्धावस्थामा फेरि अब यो उच्च रक्तचापले गर्दाखेरि मलाई मस्तिष्क शिराघात भयो।
हजुर।
त्यसले गर्दा हात पनि राम्रोसँग चल्दैन, दाहिने हात दाहिनेबाट, र स्मरण शक्ति पनि कमजोर भएको छ। अब डाक्टरहरूको भनाइ त्यही छ कि तपाईँले पहिले जस्तो सृजनात्मक चिन्तन गर्न सक्नुहुन्न। सामान्य व्यवहारमा तपाईँलाई त्यति साह्रो अप्ठ्यारो नपर्ला। त्यसो भन्दा भन्दै पनि कहिलेकाहीँ त म यस्तो विस्मरणशील भएछु कि अब कसैको नामै बिर्सिन्छु, कसैको समय बिर्सिन्छु, अब त्यस्तो अवस्था।
अनि औषधि मूल्य
तपाईँले औषधिको विषयमा सोध्नुभयो, अब यसको खासै औषधि केही छैन। अब जति क्षति हुनु भइहाल्यो त्यो मस्तिष्क शिराघात भएर, अब सिटी स्क्यानमा चाहिँ एउटा सानो पार्टिकल त्यहाँ अड्केको देखियो, अब त्यो अपरेसन गर्न नमिल्ने, त्यसो हुँदाखेरि अब फेरि अझ बढी क्षति नहोस्, फेरि स्ट्रोक नहोस् भन्नको लागि उच्च रक्तचापको औषधि चाहिँ नियमित रूपले खाइरहेको छ।
हामी यहाँको सुस्वास्थ्यको कामना गर्दछौ। लगभग झण्डै कोलोराडोमा बस्नुभएको 5-6 महिना भइसकेको थियो होइन?
हो, म मे 11 यहाँ आइपुगेको हुँ।
यस अवधिमा कोलोराडोको त्यस एरियामा हुने नेपाली साहित्यिक गतिविधिमा तपाईँको पनि संलग्नता भएको समाचारहरूमा पाइरहेको पढ्न पाइन्छ। विदेशमा बसेर नेपाली साहित्यप्रतिको यस्तो अनुरागलाई तपाईँले कसरी हेर्नु भएको छ?
यस विषयमा चाहिँ मैले यहाँ आएर महिनामा एकचोटि अन्तिम शनिबार महिनाको अन्तिम शनिबार भेला हुने चलन रहेछ, त्यो मलाई अत्यन्त खुसी लाग्यो, अत्यन्त राम्रो पनि लाग्यो। र यस प्रकारको भेलाबाट आफ्नो नेपाली साहित्य संस्कृतिको जागरण गर्नु बडो खुसीको कुरा हो। र मैले यहाँ अन्य समुदायहरू जो कि एसियाबाट अथवा अन्य अफ्रिकाबाट अन्य ठाउँबाट आएकाहरूले आफ्नो आफ्नो कमिटीबाट यस्ता प्रकारका आफ्नो साहित्य संस्कृतिको लागि प्रयत्न गरेको मैले देखेँ र नेपालीहरूले पनि यसो गरेको देख्दा मलाई अत्यन्त खुसी लागेको छ।
डायस्पोरिक साहित्यलाई कसरी हेर्नु भएको छ या बुझ्नु भएको छ?
मलाई अचम्म के लाग्यो भने साहित्य पनि डायस्पोरा हुन्छ र यस विषयमा मलाई के भन्न मन लाग्छ भने डायस्पोरा भन्ने शब्द नि अब कहाँबाट उत्पत्ति भयो भनेर भन्नुपर्दा यहुदीहरूलाई आफ्नो मूल थलोबाट पहिला बेबिलोनियनहरूले ईसापूर्व 587 लगेथे र पछि ईसापूर्व 132 रोमनहरूले दबाए। यहुदीहरूको यसै व्यवस्थापनलाई डायस्पोरा भनिन्छ। साहित्य पनि डायस्पोरा हुन्छ भन्ने मलाई थाहा छैन। साहित्यले त देश र काललाई पनि जितिरहेकै छ। साहित्यको यस्तो खाले वर्गीकरण साहित्यका डाक्टर र प्राध्यापकहरूले नै गर्छन् होला आफ्ना विद्यार्थीहरूलाई पढाउने सुविधाका लागि। अन्यथा साहित्य कला र मानवताको स्वभाव सार्वभौम हुन्छ। यहुदीहरू डायस्पोरिक हुन् तर उनीहरूद्वारा लिखित साहित्य पनि डायस्पोरिक हो भन्ने कुरा मलाई थाहा छैन। अब यो अब डाक्टर साहबहरूको प्राध्यापकहरूको अब होला द्रष्टाहरूलाई वर्गीकरण गर्न मन लाग्छ तर स्रष्टाको काम वर्गीकरण गर्ने
होइन।
मैले कहिले पनि यो बाज र ऊ बाज भनेर मैले लेखिन।
तपाईँ चेतमान सिंह भण्डारीबाट मनोज राजाकी कसरी भन्नुभयो?
अब यस विषयमा त मैले धेरैपल्टि अन्तर्वार्ताहरूमा पनि र आत्मपरक रचनाहरूमा पनि मैले भनिसकेका छु,
विशेष गरी यो खसखस डट कमका हाम्रा श्रोताहरूको लागि।
तर अब खसखस डट कमका श्रोताहरूको जानकारीको लागि म यो कुरा फेरि भन्दछु। के हो भने मलाई जात थर राख्न मन लागेन। मनु शब्द मलाई मन पर्या हुनाले मनुको अर्थ मान्छे हुनाले मैले मनु त राखेँ। अब जात थरको हिसाबबाट मैले के राखौँ मैले त्यो जातथर लत्याउन मन लागेर त्यो बेलामा मनमा जे शब्द फुर्यो मैले त्यही नै राखेँ र त्यो ब्राजाकी शब्द फुर्यो मैले त्यही राखिदिएँ। हुन त के हो भने संस्कृतमा यस्ता शब्दहरूको तोडमरोड गरेर अर्थ निकालिन्छ। जस्तो ब्रज भनेको त्याग्नु, परिव्राजक भनेको सन्यासी संसार त्याग्ने, अब त्यसो अर्थमा पनि यो होइन। र अब के हुन्छ भने कुनै पनि शब्दको या भनौ संज्ञाको अर्थ वस्तुनिष्ठ हुन्छ र त्यो वस्तुलाई नै नदेखाइकन त्यो मान्छेले त्यो वस्तु देखेकै छैन भने अब त्यसलाई त्यो शब्द मात्रै भनेर त्यसले त्यसलाई चिन्न सक्दैन। जस्तो भनौँ टेबुल कहिले पनि नदेखेको मान्छेलाई टेबुल भनेपछि चिन्दैन, उसलाई टेबुल नै देखाउनुपर्छ। त्यसै गरी ब्राजाकी भनेको के हो भनेर भन्दाखेरि मैले आफूलाई नै प्रस्तुत गर्नुपर्ने हुन्छ, आफूलाई नै देखाउनु पर्ने हुन्छ।
जात थर मन नपराउनको कारण के हो त? प्रगतिशील विचारधाराबाट हो।
एउटा एउटा के हो भने म अलि मानवतावादी दृष्टिकोणको व्यक्ति हुनाले हुन त म कुनै पनि राजनीतिक संघ संगठनहरूमा संलग्न छैन, सामाजिक संघ संगठनहरूमा पनि संलग्न छैन, यहाँसम्म कि साहित्यिक संघ संगठनहरू समेतमा म संलग्न छैन र साहित्यिक संघ संगठनमा वाद विवादमा नलागे तापनि म निरन्तर आफ्नो लेखनमा मात्रै समर्पित रहे। मुख्य कारण यही हो र मलाई सबैभन्दा प्रेरित गर्ने हिन्दीमा मैले पढेका थिएँ एउटा मनुष्य मात्र बन्धु है यही बडा विवेक है। सबैभन्दा ठूलो के हो भने मनुष्य मात्र बन्धु हो भन्ने र त्यसबाहेक यो त्यसलाई वर्गीकरण गर्ने अब सम्प्रदाय जात थर यस्ताहरूसित मलाई रुचि लागेन।
धन्यवाद। जीवनको यहाँसम्मको यात्रामा जीवनलाई कसरी हेर्नु भएको छ?
अब जीवनको दुःख र सुख होइन हाम्रो छाया भन्ने त छँदैछ है, तर पनि के हुँदो रहेछ भनेदेखि कहिले घाम प्यारो हुन्छ कहिले छाया प्यारो हुन्छ। घामै घाम मात्रै पनि प्यारो हुँदैन, छायै छाया भन्ने मात्रै पनि प्यारो हुँदैन। त्यसो हुँदाखेरि कुन कुरा प्यारो हो? जीवन र जगतको सुख दुःखमा कसले कसरी त्यसलाई एडप्ट गर्छ अथवा त्यसलाई ग्रहण गर्छ भन्ने कुरामा निर्भर गर्छ। अब भनौँ रात पर्यो भन्दैमा कोही रमाउने पनि हुन्छन् कोही रिसाउने पनि हुन्छन् कोही मन नपराउने पनि हुन्छन्।
गजलको एक शेरमा तपाईँले जिन्दगीलाई परिभाषा गर्नु पर्यो भने कसरी गर्नुहुन्छ?
अब यसो आफ्नो विस्मरणशीलताले गर्दाखेरि म अब ठ्याक्कै त भन्न सक्दिनँ। एउटै शेरमा पनि जीवनलाई व्यक्त गरिएका कुराहरू छन्। अब त्यो सम्झना मलाई अहिले छैन र त्यसकारण म अहिले तत्कालै भन्न चाहिँ गाह्रो छ
मलाई। केही छैन, कथाबाट लेखन यात्रा गर्नुभयो तपाईँले नेपाली साहित्यमा, गजलतिर तपाईँ यसो ढल्कनुको कारण के थियो होला?
वास्तवमा भन्नु हो भने कथा लेखेर नै म सन्तुष्ट हुन्छु गजलमा भन्दा, र गजल लेख्नुभन्दा पहिले म कथा नै लेख्ने। हुन त गजल लेख्ने मेरो सिलसिला चलेको त बनारसको अध्ययनकालदेखि नै हो, विद्यार्थी जीवनदेखि नै हो, तर पनि मैले गजल प्रकाशित गर्ने चाहना कहिले पनि राखिनँ र म कथामै समर्पित रहेँ र कथामा मैले केही उपलब्धी पनि हासिल गरेँ भन्ने मलाई कता कता लाग्छ पनि, र समालोचकहरूले पनि त्यो कुरा भन्छन्। र मैले कथामा जे कथाको माध्यमबाट जे योगदान गर्न सके त्यही नै मलाई ठूलो लाग्छ। हुन त गजलबाट पनि मैले आफ्नो भन्न सक्ने कुराहरू भनेको छु र त्यही मैले भनिहालेँ। पहिले म के गर्थेँ भने गजल लेख्थेँ, पान गोष्ठीहरूमा सुनाउँथे, जसले मायो उसैलाई दिन्थेँ, छाप्नतिर लाग्दैनथे। त्यही सिलसिलामा 38 सालतिर हो कि जस्तो लाग्छ, म काठमाडौँ आउँदाखेरि ज्ञानवाकर पौडेलजीसँग भेट भयो। उहाँ गजलमै समर्पित व्यक्ति हुनुहुँदो रहेछ, उहाँलाई पनि त्यसै गरी मैले गजल सुनाएँ अनि उहाँले माग्नुभयो, मैले दिएँ अनि गाउँतिर फर्केँ जिल्लातिर। अन्त उहाँले काठमाडौँको अब प्रसिद्ध पत्रिकाहरूमा भटाभटी छपाइदिनुभयो र यस प्रकार पत्र पत्रिकाहरूले मसित गजल पनि माग्न थाले र गजलको लहर पनि चढेको थियो अनि म पनि गजलकार भइटो बोले। अब 60 सालमा जब मलाई स्ट्रोक भएर मैले कथा लेख्न नसक्ने भएँ, सृजनात्मक चिन्तन गर्न नसक्ने भएँ, अनि म गजलतिर बढी प्रेरित भएँ। त्यसको कारण के हो भने गजलको प्रत्येक शेरमा भाव र विचार भिन्न भिन्न राख्न सकिन्छ। त्यो प्रत्येक शेरमा प्रत्येक गजलका प्रत्येक शेरमा सुरुदेखि अन्तसम्म एउटै भाव र विचार लिएर बगेको हुनुपर्छ भन्ने आवश्यक छैन। र त्यसै हुनाले अब आजकल मेरो स्थिति कस्तो छ भने झट्ट फुर्यो अनि लेख्यो, त त्यो कसरी लेख्ने, कसरी आफूलाई अभिव्यक्त गर्ने भन्दाखेरि गजल लेख्ने आफ्नो अभ्यास सधैँ थियो अनि त्यही दुई लाइन फुर्यो आज लेख्यो, दुई लाइन भोलि फुर्यो भोलि लेख्यो, त्यसरी एउटा गजल पूरा गर्न सकिरहेको छु।
भनेको मतलब अहिले तपाईँको आफ्ना जुन आत्मभित्रका विचारहरू प्रकट गर्ने माध्यम गजल नै भएको छ, अहिले कथाको माध्यमबाट आफूलाई चाहिँ व्यक्त गर्न सफल हुनुभएको थियो कि थिएन त्यतिखेर, जतिखेर तपाईँ कथा लेख्नुहुन्थ्यो?
म जतिखेर कथा लेख्थेँ भनौ न 38 सालभन्दा पहिले या भनौ त्यसपछि पनि 60 सालसम्म पनि जबसम्म मलाई स्ट्रोकले गर्दाखेरि यसरी थल्याएन र सृजनात्मक चिन्तन गर्न म नसक्ने भए, त्योभन्दा पहिले पनि म कथाहरू त लेखिरहेकै थिएँ। कथा लेख्नु नै मेरो उद्देश्य थियो, कथाकार नै भनेर मलाई चिन्थे पनि। पछि गजल लेख्न थालेपछि मात्रै म गजलकार भइटोको ल्याउँ र गजल पनि मैले राम्रै लेखेछु होला, त त्यसो हुनाले मलाई गजल क्षेत्रकै अग्रणी पनि भनी टोपल्छन्। अब त्यो अग्रणी सग्रणी त हो होइन, अब त्यो भन्न सक्दिनँ, किनभने कि लेखनको क्षेत्र या भनौँ साहित्यिक क्षेत्र यस्तो क्षेत्र हो जहाँ कुनै एउटा व्यक्ति नै सर्वश्रेष्ठ हुँदैन, प्रत्येकको आफ्नो आफ्नो प्रस्तुतिकरण हुन्छ, आफ्नो आफ्ना भावना हुन्छन्, आफ्नो आफ्ना विचार हुन्छन्, आफ्ना विचार भावनालाई कसले कसरी कति उत्कृष्ट ढंगले प्रस्तुत गर्न सक्छ त्यो उसको आफ्नोपन र मौलिकता हुन जान्छ। र त्यसो हुनाले अब मौलिकता त सबैमा हुन्छ, उत्कृष्टता सबैमा हुन्छ, तर त्यसलाई उच्चतासम्म कसरी पुर्याउने अब त्यो त साधनाको कुरा हो। र त्यसो हुनाले कुनै एउटै व्यक्ति नै राजा या रङ हुँदैन साहित्यिक क्षेत्रमा।
यहाँले भर्खर मलाई चाहिँ नि गजलमा अग्रणी भनी टोपल्छन् पनि भन्नुभयो। समालोचकहरूको भनाइमा चाहिँ कस्तो छ भने विषयवस्तुको दृष्टिकोणले, मैले यहाँ कोट गरेर हेर्दैछु पढ्दैछु, विषयवस्तुको दृष्टिकोणले मनु ब्राजाकी, सनत रेग्मी, भावपन्थी र इस्माली जस्ता लेखकहरू बिना आजको साहित्य वास्तवमा दरिद्र हुन्थ्यो भनेर समालोचकहरूले भन्ने गर्छन्। भनेपछि यसमा तपाईँ कतिको राजी हुनुहुन्छ?
अब यसो हो, अब यो के हो भने स्रष्टाले आफ्नो मूल्याङ्कन आफै गर्न अलि असम्भव जस्तो छ। त्यो सम्भव पनि होइन र त्यो प्रयत्न म गर्दा पनि गर्दिन्न. त्यो प्रयत्न गर्नुपर्ने अथवा त्यसो गर्ने क्षेत्र द्रष्टाहरूको हो, यही समालोचकहरूको हो. अब उहाँहरूले भन्नुभएको अब के कति सही हो या गलत हो भन्ने कुरा अब त्यो त समयले नै बताउला. आज त सबैले आफूलाई के अरे मैले राम्रो लेखे भनेर के अरे गर्व गर्लन्, तर भोलि समयले भन्छ त्यो को के कसले कति योगदान गर्यो कसरी गर्यो भन्ने कुरा त अब त्यो स्वयं स्रष्टाले आफैले आफ्नो मूल्याङ्कन गरेर भन्न हिँड्ने कुरा होइन.
अलिकता अब यही गजलकै कुरामा थपौं.
हुन्छ.
अहिले नेपालमा गजल लेखन प्रति विशेष गरी युवा वर्गहरू बढी झुकेको पाइएको छ, यसको मुख्य कारण के हुन सक्छ? गजलमा युवाहरूको चाहिँ बढी झुकाउ हुनको कारण
यसको दुईटा कारणहरू म प्रष्ट देख्छु. के भने पहिलो कारण त के भने थोरैमा धेरै कुरा भन्न सकिने है. गजलको दुई लाइनमै नै तपाईँले अघि मलाई प्रश्न सोध्नुभएको थियो नि
एक शेरमा
जीवन बारे सम्पूर्ण कुरा भन्न सकिन्छ भने ऊ भन्न सकिन्छ. र यो त्यस्तो विधा हो कि थोरैमा धेरै कुरा भन्न सकिन्छ, गहकिलो ढंगले भन्न सकिन्छ र मार्मिक ढंगले भन्न सकिन्छ र ज्ञात्मक ढंगले भन्न सकिन्छ, जसले गर्दाखेरि मान्छेको स्मरणमा रहिरहन्छ. एउटा कुरा यो हो र अर्को कुरा के हो भने थोरै लेखेर छिटै नाम कमाऊ, छिटै लाइटमा आऊ, छिटै मान्छेले मलाई चिनुन् भन्ने प्रयत्न पनि यसबाट भइरहेछ. र तर कुरा के हो भने राम्रो गजल लेख्न अत्यन्त गाह्रो छ. गजल लेख्न सजिलो होला, त्यसका संरचनात्मक स्वरूपलाई बुझियो भने र छन्द मात्रालाई बुझियो भने गजल लेख्न सजिलो होला. तर गजल लेख्नु मात्र पर्याप्त होइन, त्यसलाई स्मरणीय बनाउन सक्नु बडो गाह्रो कुरा हो.
यसै प्रसंगमा गजल लेखनमा अलिक कतिपय विरुद्धता पनि भेटिएको छ. गजल भनेर गजलका नियम र उसलाई चाहिँ नपछ्याइकन आफ्नो हिसाबले मन परे पनि लेख्ने गरिएको छ, त्यसलाई चाहिँ कसरी हेर्नु भएको छ त्यसलाई?
हो, यस विषयमा मैले अब लेखहरू पनि लेखेँ है, र मैले युवा पुस्ताहरूलाई सुझाव पनि दिएँ कि सकभर यसको संरचनालाई चाहिँ नखलबल्याइदिउँ, किनभने कि गजल एउटा यस्तो विधा हो जो कि ज्ञात्मक विधा हुनाले यसको अब छन्द मात्रालाई चाहिँ ध्यानमा दिनु आवश्यक नै पर्दछ. र यसलाई चाहिँ के हो भने उही आधुनिक कविता जसरी छन्दविहीन ढंगले लेखिन्छ त्यसरी गजल लेख्न सकिँदैन, किनकि ज्ञेय हुनाले यसलाई छन्द मात्राको विचार गर्नु आवश्यक हुन्छ. र अब प्रारम्भमा चाहिँ यस्तो थियो, तर अब चाहिँ म के देखिरहेको छु भने भाडी आएपछि स्वभाव त बालुवा बढी आउँछ, पाङ्गो माटो थोरै आउँछ. यो त जुनसुकै बाढीको पनि यही नियम हो. त त्यसो हुँदाखेरि हामीले बाढीमा आएका बालुवातिर ध्यान दिनुभन्दा आएको पाङ्गो माटोलाई भनौँ न त्यसलाई संकलन गर्ने, त्यसबाट उर्वरा शक्ति त्यसको लिने प्रयत्न गर्नुपर्छ जस्तो मलाई लाग्छ. र अब आउने जेनेरेसनले जो लेखिरहेको छ त्यसबाट म अत्यन्त आशान्वित छु, किनभने कतिपय नयाँ गजलकारहरूले यस्तो मिठो मिठो यस्तो मार्मिक कुराहरू लेखिरहेका छन् भनौँ न संरचना नबिगारिकन छन्द मात्र नबिगारिकन यसरी लेखिरहेका छन् कि म स्वयं जर्सा गर्ने भएछु.
त्यसो भए यस्तो कुरालाई हेर्दाखेरि नेपालमा गजलको भविष्य उज्जवल छ, आशावादी नै गर्नु पर्यो हामी हुनु पर्यो. एकछिन पुरानो एउटा कुरा कोट्याउँदैछु म. तपाईँको पुरानो साथी पुष्कर लोनी का अनुसार जनकपुरमा तपाईँले चित्र पनि कोर्नुहुन्थ्यो अरे.
त्यो भन्छन् यो है, पुष्कर लोनीसित मेरो धेरै सङ्गत छैन. सुरु सुरुमा प्रारम्भमा अलि दिन सङ्गत भयो है, उहाँले एउटा पत्रिका निकाल्छु भनेर भन्यो भने पत्रिकाको आवरण चित्र मैले बनाइदिएको थिएँ.
त्यो पत्रिकाको नाम नयाँ कविता थियो.
खोइ अब त्यो मलाई सम्झना छैन है.
हजुर.
अनि त्यसपछि म त्यति साह्रो पोख्त चित्रकार त थिइनँ. अनि पुष्कर लोनीले के सल्लाह दिनु भने मनु तिम्रो लेखन नै बडो असाध्यै राम्रो छ, यो के अरे चित्र बनाउनु भन्दा अरू लेखनतिरै लाग्ने भन्ने.
हजुर।
र यस विषयमा मैले एउटा कुरा लेखि पनि सकेका छु, सायद देवेन्द्र भट्टराईले इन्टरभ्यू लिँदाखेरि भने हो कि के हो भने म 17 सालमा एसएलसी पढ्दाखेरि नि पोखरामा मेरो साथी अहिलेका सुप्रसिद्ध चित्रकार दुर्गा बराल हो, हामी क्लास फेलो सहपाठी, त उहाँ पनि साहित्य लेख्ने, चित्र पनि बनाउने, म पनि चित्र पनि बनाउने, साहित्य पनि लेख्ने है। अब एकपल्ट त्यहाँ अन्तर स्कूल प्रतियोगिता भयो, त त्यसमा हामी दुवैजनाले भाग लियौं, दुवैजनाले भाग लिँदाखेरि साहित्यमा म अगाडि आएँ, चित्रकलामा ऊ अगाडि पुग्यो। अनि त्यहाँ मैले यसो विचार गरेँ, दुर्गा बरालाई म चित्रकलामा सक्दिनँ भनेर मैले चित्रकला छोडेँ, उनले साहित्य लेख्न छोडे।
आफ्नो तपाईँले चाहिँ आत्मवृत्तान्तहरू आत्मकथाहरू लेखेर आफ्ना तिता मिठा जीवनका अनुभव पगाईहरू पाठकहरूसँग बाँड्ने विचार गर्नुभएको छ कि छैन?
अब अहिलेसम्म त आत्मकथा नै लेख्छु भनेर लेख्ने विचार त छैन। अब अमेरिका आएपछि अब अमेरिकाको संस्मरण त लेखौँला नि
है।
अनि त्यस बाहेक पनि मैले पहिले संस्मरणात्मक निबन्धहरू धेरै लेखेको छु, र यो अमेरिकाबाट फर्केपछि यो अमेरिकामा लेखेको संस्मरण र ती संस्मरणहरूलाई संकलन गरेर अब छपाउँदाखेरि अब त्यो पनि आत्मसंस्मरण भन्ने कि आत्मवृत्तान्त भन्ने कि के भन्ने होला कि।
हजुर, आशा गरौँ त्यो तपाईँका अनुभवहरू भनौँ न जीवनका तिता मिठा क्षणहरू
अमेरिका आउँदाखेरिको, अहिले म टिपोर्ट लिँदैछु।
ए हजुर, ल हाम्रो शुभकामना छ चाँडोभन्दा चाँडो। अब अन्त्यमा खसखस.com का श्रोताहरूलाई विशेष सन्देश या आफ्नो केही भन्नु पर्दाखेरि के भन्नुहुन्छ होला?
अब खसखस.com को माध्यमबाट मैले भन्नुपर्ने केही कुरा त खास छैन, तापनि म नेपालबाट यहाँ आएपछि मैले दुईटा कुरा देखेँ। एउटा कुरा के देखेँ भने यहाँ विधिको शासन रहेछ, अर्को कुरा के देखेँ भने यहाँ श्रमको सम्मान रहेछ। यो दुईटा कुरा म उताबाट आएर यहाँ मेरो लागि नौलो भएको होला, र मलाई लाग्छ कि यो नौलोपनबाट अमेरिका बस्ने नेपालीहरूले धेरै नै सिक्नु भएको छ।
हजुर,
आशा छ त्यो सिकाइलाई उहाँले नेपाल गए पनि कायम नै राख्नु होला, कि श्रमको सम्मान गर्न चुक्नु होला, र विधिको शासन भनेको कस्तो हुँदो रहेछ र विधिको शासनको सर्वोच्चता के हो भन्ने कुरालाई पनि नबिर्सनु होला।
हवस् त, गजलकार कथाकार मनु राजाकीज्यू, यहाँको अमूल्य समय तथा विचार खसखस.com का श्रोताहरूलाई प्रदान गर्नुभएकोमा हामी आभारी छौं। यहाँको सुस्वास्थ्य, अमेरिकी बसाईको कामना, सफलताको कामना गर्दै हामी अहिलेलाई बिदा माग्छौ। फेरि पछि पनि भेट्ने र यहाँको गजल सुन्ने आशा गर्दै अहिलेलाई हामी बिदा माग्छौ।
मेरो पनि खसखस.com को माध्यमबाट सबै यहाँ अमेरिकी वासीहरूलाई र अमेरिकामा बस्ने विशेष त नेपालीहरूलाई र हार्दिक धन्यवाद छ।